الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. أحل لكم صيد البحر وطعامه متاعا لكم وللسيارة، وحرم عليكم صيد البر ما دمتم حرما، واتقوا الله الذي إليه تحشرون. جعل الله الكعبة البيت الحرام قياما للناس والشهر الحرام والهدي والقلائد، ذلك لتعلموا أن الله يعلم ما في السماوات وما في الأرض وأن الله بكل شيء عليم، اعلموا أن الله شديد العقاب وأن الله غفور رحيم. ما على الرسول إلا البلاغ، والله يعلم ما تبدون وما تكتمون، قل لا يستوي الخبيث والطيب ولو أعجبك كثرة الخبيث، فاتقوا الله يا أولي الألباب لعلكم تفلحون. صدق الله العلي العظيم وصدق رسوله النبي الكريم. تمہارے لیے سمندر کا شکار اس کا کانا حلال کر دیا گیا ہے تاکہ وہ تمہارے لیے اور قافلوں کے لیے فائدہ اٹھانے کا ذریعہ بنے، لیکن جب تم حالت حرام میں ہو تو تم پر خشکی کا شکار حرام کرے اور اللہ سے ڈرتے رہو جس کی طرف تم سب کو جمع کر کے لے جایا جائے گا. اللہ نے کعبے کو جو بڑی حرمت والا گھر ہے لوگوں کے لیے قیام امن کا ذریعہ بنا دیا ہے. نیز حرمت والے مہینے نذرانے کی جرو یہ ہو چکی ہو چکا ہے. ہاں 101 تو بتانا چاہیے نا. اعوذ باللہ من الشیطان، بسم اللہ الرحمن الرحیم. یا ایها الذین آمنوا لا تسألوا عن شیء ان تبدی لکم تسؤکم وان تسألوا عنها حین ینزل القرآن تبدی لکم عفا اللہ عنها واللہ غفور حلیم، قد سألها قوم من قبلکم ثم اصبحوا بها کافرین، ما جعل الله من بحيرة ولا سائبة ولا وصيلة ولا حام ولكن الذين كفروا يفترون على الله الكذب وأكثرهم لا يأكلون، وإذا قيل لهم تعالوا إلى ما أنزل الله وإلى الرسول قالوا حسبنا ما وجدنا عليه آباءنا أولو كان آباؤهم لا يعلمون شيئا ولا يهتدون. صدق الله العلي العظيم وصدق رسول النبي الكريم. اے ایمان والو، ایسی چیزوں کے بارے میں سوالات نہ کیا کرو جو اگر تم پر ظاہر کر دی جائے تو تمہیں ناگوار ہو. اگر تم ان کے بارے میں ایسے سوالات کرو گے جب قرآن نازل کیا جا رہا ہو تو وہ تم پر ظاہر کر دی جائیں گی. اس آیت کا مطلب ہے کہ اول تو جن باتوں کو کوئی خاص ضرورت نہ ہو ان کی کوج میں پڑھنا فضول ہے. دوسرے، اللہ تعالیٰ کی طرف سے بعض اوقات کوئی حکم مجمل طریقے ساتھ ہے، اگر سن پر اسی اجمال کے ساتھ عمل کیا تو کافی ہے. اگر اللہ تعالیٰ کو اس میں مزید تفصیل کرنی ہوتی تو خود قرآن کریم یا نبی کریم صلی اللہ علیہ وسلم کے سنت کے ذریعے سے کروا دیتے. اب اس میں بال کی کال نکالنے کی کوئی ضرورت نہیں. ساتھ یہ بھی فرمایا گیا ہے کہ اگر نزول قرآن کے زمانے میں اس کا کوئی سخت جواب آئے تو خود تمہارے لیے مشکل اور کڑی ہو سکتی ہیں. چنانچہ اس آیت کے شان نزول میں ایک واقعہ یہ بیان کیا کہ جب حج کا حکم آیا اور آپ صلی اللہ علیہ وسلم نے لوگوں کو بتایا تو ایک صحابی نے آپ سے پوچھا، یا رسول اللہ، کیا حج عمر بھر میں صرف ایک مرتبہ فرض ہے یا ہر سال کرنا فرض ہے؟ آپ صلی اللہ علیہ وسلم نے اس سوال پر ناگواری کا اظہار فرمایا. وجہ یہ تھی کہ حکم کے بارے میں اصل یہ کہ جب تک اللہ کی طرف سے خود ہی صراحت نہ کی جائے کہ اس پر بار بار عمل کرنا ہوگا، جیسے نماز، روزے، زکوٰۃ میں صراحت موجود ہے، اس وقت اس پر صرف ایک بار عمل کرنے سے حکم کی تعمیل ہو جاتی ہے. اس لیے اس سوال کی کوئی ضرورت نہیں تھی. آپ صلی اللہ علیہ وسلم نے صحابی سے فرمایا، اگر میں تمہارے جواب میں کہہ دیتا کہ ہاں ہر سال فرض ہے تو باقی پوری امت پر وہ ہر سال فرض ہو جاتا. اصل میں اللہ پاک ہمارے ساتھ آسانی کا معاملہ کرنا چاہتے ہیں اور ہم بعض دفعہ اپنے لیے کوئی مشکل بنا دیتے ہیں. یہ بہت اہم بات ہے سمجھنا. کچھ باتیں ایسی ہیں جس کو اللہ پاک نے اجمالاً بتایا، جیسے تقدیر کی بات ہے. تو اب اگر اس میں کوئی کوج لگائے گا تو پریشانی ہوگا، کیونکہ پہنچ تو نہیں سکے گا. تو خامخواہ جو جس درجے کی بات کی ہے اس درجے پر ایمان رکھنا چاہیے، بس وہ کافی ہے. بلا وجہ خامخواہ اپنے آپ کو، یا آج کل جو ہے نا وہ بہت سارے کام ایسے ہیں جس پہ لوگ بلا وجہ بہت سارے ڈسکشنز کرتے ہیں. ہاں جی، حالانکہ اللہ پاک نے اس میں وسعت رکھی ہوتی ہے تو اس وقت سے فائدہ اٹھانا چاہیے. یہ جو شک میں پڑھنے والے لوگ ہوتے ہیں ان کے لیے بھی یہی حکم ہوتا ہے کہ وہ شک میں نہ پڑھے اور جو مطلب صاف بات ہے اس پہ عمل کر لے جو بتایا گیا ہے. वो एक दफ़ा ऐसा हुआ था कि मुझे शक की बीमारी हो गई थी, तो सैयद तसीम उल हक साहब रहमतुल्लाह अलैह से मैंने कुछ सवालात इस तरह किए बार बार, तो हज़रत समझ गए कि इसको मसला है। तो हज़रत ने मुझे फरमाया कि देखो, अगर तुम्हारे कपड़े का कोई हिस्सा नापाक हो जाए तो शरीयत का हुक्म यह है कि 3 दफ़ा उसको धो लो और नचोड़ो, और आखिरी बार खूब ज़ोर से निचोड़ो, बस पाक हो गया। और अगर तुम अकल के मुताबिक करोगे तो ये कभी भी पाक नहीं होगा, क्योंकि पानी अगर इस पे आ गया तो अब तीसरी दफ़ा, मतलब जाने वाला, पहली दफ़ा आपने डाला तो पानी कुछ और आगे सरेत कर गया, तो आपने समझा कि ना पाक हो गया। अब आपने फिर मज़ीद उस पर पानी, वहाँ तक पानी, तो मज़ीद आगे पानी सरेत हो गया, तो फिर वो मतलब ज़ाहिर पहली दफ़ा है उसके लिए, तो फिर आपने उसको धोना शुरू किया, फिर आप मज़ीद पानी डालते, फिर आगे से, तो आपके सारे कपड़े जो है ना वो धुल जाएंगे, लेकिन वो आपके ख्याल में पाक नहीं होगा। इस तरह कुएँ की मिसाल दी कि कुआँ जो है ये जिसको पाक करते हैं तो जितने डोल निकालने होते हैं उतने डोल निकालो तो रस्सी भी पाक हो गई, डोल भी पाक हो गया, कुआँ भी पाक हो गया आज। और अगर आप अकल के हिसाब से करें तो आप कहते हैं वो पानी तो मौजूद है, उसके साथ मिक्स हो गया, तो अब तो ये पाक नहीं है। तो शरीयत के हुक्म को देखना चाहिए, क्योंकि हम लोग असल में नहीं जानते, अल्लाह पाक जानते हैं। अल्लाह पाक ने जिस हुक्म को जिस तरह दिया है बस उस पर अमल कर लो, इससे ज़्यादा आगे पीछे हिच पीछे ना किया करो, ये बात बहुत अहम है। तो यहाँ पर भी यही बात है कि जितना बताया गया उतना ही उसको रखो, इससे ज़्यादा आगे ना ले जाओ। अलबत्ता अल्लाह ने पिछली बातें माफ़ कर दी, और अल्लाह बहुत बख्शने वाला बड़ा बरदबार है। तुमसे पहले कौम ने इस किस्म के सवालात किए थे, फिर उनके जो जवाब दिए गए थे उनसे मुनकर हो गए। यहाँ पर भी एक बात है, इसे अगलबन यहूदियों के तरफ इशारा है, जो शरीर का हक किसी किस्म के बाल की काल निकालते थे, और जब उनके इस अमल के नतीजे में उन पर पाबंदियाँ बढ़ती थी तो इन्हें पूरे करने से आजिज़ हो जाते, और बाज़ औक़ात उनकी तामील से साफ इनकार कर बैठते थे। मतलब यह है कि अल्लाह पाक ने उन पर मेहरबानी फरमाई थी, उस मेहरबानी को बजाय इसके कि इस पर शुक्र कर दे, यह हम खा जो है ना मतलब हिच पिच में पड़ जाते और ऐसे किस्म के सवालात करते थे जिसकी वजह से इन पर सख्ती आ जाती थी। अल्लाह ताला ने किसी जानवर को न बहीर बना तो किया है, न साहिबा, न वसीला और न हामी। ये असल में मुख्तलिफ किस्म के नाम है जो ज़माने जाहिलियत के मुशरिकीन ने रखे हुए थे। बहीरा उस जानवर को कहते थे जिसके कान चीर कर उसका दूध बुतों के नाम पर वक्फ कर दिया जाता था। साहिबा वो जानवर था जो बुतों के नाम करके आज़ाद छोड़ दिया जाता था, इससे किसी किस्म का फ़ायदा उठाना हराम समझा जाता था। वसीला उस ऊँडनी को कहते जो लगातार मादा बच्चे जने, बीच में कोई नर न हो, ऐसे ऊँडनी को भी बुतों के नाम पर छोड़ देते थे। और हामी वो नर ऊँट होता था जो एक ख़ास तादाद में जुफ्ती कर चुका हो, इसे भी बुतों के नाम पर छोड़ दिया जाता था। मतलब यह है कि शैतान ने उनके ऊपर ऐसा असर कर दिखाया था कि जो भी ज़रा वेल्यूड किस्म की चीज़ होती वो बतों के नाम कर दिए जाते, और शिर्क का जो मतलब पूरे बाजार गर्म किया था। तो ज़ाहिर है मतलब ये तरीका तो बहुत बुरा था, तो उससे मना किया गया। लेकिन जिन लोगों ने कुफर अपनाया हुआ है वह अल्लाह पर झूठ बांधते, उनमें से अक्सर लोगों को सही समझ नहीं है, और जब उनसे कहा जाता है कि अल्लाह ने जो कलाम नाजिल किया है, अल्लाह ने जो कलाम उसकी तरफ और उसके रसूल की तरफ, तो कहते हैं कि हमने जिस दीन पर अपने बाप दादों को पाया हमारे लिए वही काफ़ी है। भला अगर उनके बाप दादे ऐसे हों कि ना उनके पास कोई इलम हो और ना कोई हिदायत, तो क्या फिर भी ये उन्हीं के पीछे चलते फिरते रहेंगे? तो यहाँ पर जो है ना मतलब यानी आबाओ अजदाद वाली जो बात है, ये तो बहुत पुरानी बात है। इसमें तो लोग गोया कि इस चीज़ को ही ज़्यादा अहमियत देते हैं, यानी दीन के बाद सबसे बड़ी इन्फ्लुएंशियल चीज़ होती है रिवाज होती है, और रिवाज जो है ना वो ऊपर से मतलब लोगों में चली आ रही होती, तो उसको लोग बहुत बाज़ दफ़ा जज्बाती अंदाज में लेते हैं कि हम बाप दादा का तरीका छोड़ देंगे। हाँ जी, इस किस्म की बातें करके वो जो है ना उसके ऊपर जम जाते हैं, शैतान को जमा देता है। हालांकि बाप दादा जो है वो भी इंसान थे, और इंसान को धोखा हो सकता है, नफ्स की वजह से भी हो सकता है, शैतान की वजह से भी हो सकता है। तो अगर किसी के पास इलम नहीं है या हिदायत नहीं, और हिदायत नहीं है तो अब उनकी बात भी मानोगे? تو جو دین آیا ہے اس دین کے مقابلے میں باپ دادا کی بات کی کوئی حیثیت نہیں ہے, اور اس میں ہم دین کی بات مانیں گے, باپ دادا کی بات نہیں مانیں گے. اللہ جل شانہ ہم سب کو سمجھ کی توفیق عطا فرمائے. وآخر دعوانا الحمد للہ.